नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। नेपाली ग्रामीण अर्थतन्त्र र विपन्न समुदायलाई दशकौंदेखि पिरोल्दै आएको अनुचित लेनदेन मिटर ब्याज विरूद्धको लामो संघर्षले यति बेला एउटा नयाँ मोड़ लिएको छ। विगत 9 दिनदेखि सड़कमा जारी मिटर ब्याज विरूद्धको आन्दोलन सरकार र पीड़ित पक्ष बीच 9 बुधे सहमति भएसँगै तत्कालका लागि स्थगित भएको छ। गएको असार 25 गते धनुषाको जनकपुरबाट शुरू भएको पैदल न्यायमार्च 12 निजगढ़ पुगेपछि असार 32 गृहमन्त्री सुदन गुरूङको पहलमा वार्ता टोली गठन भएको थियो। सोही प्रक्रियाको निरन्तरता स्वरूप प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा सरकारी टोली र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा भएको सघन छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति अनुसार सरकारले अब मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्दै यसको नियन्त्रणका लागि 3 महिनाभित्र ऐनको मस्यौदा तयार पार्नेछ। मन्त्री परिषदबाट प्रस्ताव स्वीकृत भएपछि गरीब जनतालाई उठीवास लगाउने फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखितहरू स्वत अवैध खारेज हुने पनि भनिएको छ। विगतमा विभिन्न आयोगहरू पनि गठन नभएका होइनन्, तर कानूनी छिद्र र फितलो कार्यान्वयनका कारण मिटर ब्याजको चक्रव्यूह तोडिन सकेको थिएन। हालैको 9 बुधे सहमतिले दशकौंदेखि थिचिएका मिटर ब्याज पीड़ितहरूलाई वास्तविक न्याय दिलाउने आशा जागेको छ। आजको अन्तर संवादमा हामी अनुचित लेनदेन अर्थात मिटर ब्याज समस्या र यसको समाधानबारे केन्द्रित भएर विशेष अदालतका पूर्व अध्यक्ष समेत रहनुभएका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँग कुराकानी गर्दैछौ। उहाँले यसअघि अनुचित लेनदेन सम्बन्धमा उहाँको संयोजकत्वमा अध्ययन समेत गरिएको थियो, प्रतिवेदन समेत बुझाइएको थियो। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। खास गरी तराईका जिल्लाहरूमा मिटर ब्याज अनुचित लेनदेन सम्बन्धी समस्या निकै पुरानो पनि रहेको छ। एक हिसाबले ग्रामीण अर्थतन्त्रलाई यो समस्याले गिजोलिरहेको छ। यहाँले पनि विगतमा यस सम्बन्धमा अध्ययन गर्नुभएको थियो, सुझाव पनि दिएको थियो। हाल आएर अहिले 9 बुधे सहमति पनि भएको छ, यसलाई कसरी हेर्न सकिन्छ? 9 बुधे सहमतिलाई यहाँले कसरी हेर्नु भएको छ? विगतमा यहाँहरूले दिएको सुझाव अनुसारका सहमति भएको छ कि छैन, के छ
त्यो त के भने, हामीले दिएको सुझावलाई त कुनै कार्यान्वयन नै गरिन पहिले, होइन? त्यो सुझावलाई थन्का राखियो, अब त्यसपछि यो समस्या त योगा त्यो नै रह्यो। हामीले चाहिँ काम गर्दाखेरि चाहिँ नि तपाईँको के भने, हामी कहाँ जम्मा त्यति बेला 28,000 निवेदन परेका थिए पीडितहरूको, त्यसमध्ये चाहिँ 5,200 चाहिँ हामीले चाहिँ ती आपसमा ती निवेदकहरूलाई टाउसँगै आमने सामने राखेर अनि छलफल गराएर मिलापत्र गरायौँ। त्यति बेला मिलापत्र गर्नुखेरि चाहिँ नि टाउहरूको चाहिँ नि तपाईँको दाबी चाहिँ नि 7 अरब चान्चुन थियो र अनि 1,72 करोडमा चाहिँ मिलापत्र भयो, लगभग 5 अरब चाहिँ छाडियो। हामीले त्यसरी गराएका हौँ कि त्यसपछि त्यो सुस्त भयो, पछि दुईवटा आयोग पनि गठन भयो, तर आयोग गठन भएन, केही काम भएन। अहिले आएर चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बालेन्द्र प्रधानमन्त्रीज्यूको सरकारसम्म चाहिँ फेरि माग आयो, र वास्तवमा यो अब अहिलेको सरकारले यो समस्या ल्याएको पनि होइन, पहिलेको सरकारहरूले केही नगरेका कारणले नै यस्तो समस्या भएको हो। र अब अहिले आएर सरकार चाहिँ सक्रिय भएर गृहमन्त्री नै अगाडि लाग्नु भएर जुन 9 बुधे सहमति भएको छ, त्यो सहमतिले चाहिँ अब नयाँ दिशा देला भन्ने लाग्छ। तथापि पनि केही कुराहरू चाहिँ प्रश्न चाहिँ उठ्न सक्छन् के
विगतमा पनि अब यस किसिमका आन्दोलनहरू भएका थिए, सहमतिहरू पनि भएका थिए, यहाँले भने जस्तै अब पटक पटक आयोगहरू पनि गठन भएको थियो। अब यस पटकको जुन सहमति छ यो विगतको भन्दा फरक तरिकाले अगाडि बढ्ने र जाने अवस्था यहाँले कतिको, अहिले त अब अनुमानकै कुरा रह्यो, कतिको पाउनु भएको छ?
सरकारको जुन सक्रियता छ त्यो सक्रियतालाई चाहिँ नि धेरै नै सकारात्मक मान्नुपर्छ, त्यो चाहिँ धेरै राम्रो कुरा हो। तर अब के भने, मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने भनेर जुन अहिलेको संसदमा भनेको छ, त्यो कुरो चाहिँ नि त्यति बेला नै हामी हाम्रो आयोग गठन भइसकेपछि चाहिँ नि त्यति बेला चाहिँ नि औदारी संहितामा चाहिँ संशोधन भयो, 249 क थपियो, थपिएर चाहिँ नि त्यति बेला नै त्यो अनुचित लेनदेन भएका कुराहरूलाई चाहिँ तपाईँको 9 कुराहरूलाई चाहिँ त्यो अपराध मान्यो, बुझ्नुभएन? ब्याजको स्याज लिने, लेनदेन गर्दा चाहिँ बढी लिखत गर्ने, लिएको भन्दा बढी लिखत गर्ने, वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार पार्ने, नभएको नगरेको रकम लिने, जग्गा पनि पास गर्ने, आदि 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 कुरालाई चाहिँ त्यति बेला नै अपराध मान्ने कानुन बनिसकेका हो। अब अहिले आएर चाहिँ आर्थिक अपराध मान्यो र अब 3 महिनाभित्र चाहिँ फेरि नयाँ कानुन बनाउने भनेर भनेको छ, र अनि जति लेनदेनका कागजहरू छन् सबैलाई चाहिँ अवैध घोषित गर्ने भनेर अहिले जुन अहिले पनि भनेको छ र पहिले पनि त्यो माग आइरहेको थियो। यो हाम्रो कानुनी व्यवस्थामा चाहिँ के हुन्छ भने कानुनको शासन भएको मुलुकमा चाहिँ अब अहिले पनि तपाईँको पहिलेको मुलुकी ऐन पछि आएर चाहिँ देवानी संहिता र अपराध संहिता आयो, देवानी संहिताले पनि लेनदेन गर्न पाउने के अरे तौसुक गरेर ऋण दिन पाउने व्यवस्था कानुनी व्यवस्था गरेका छ। पछि आएर हामीहरू आयोग भइसकेपछि चाहिँ फेरि त्यहाँ केही संशोधन भएर चाहिँ त्यो लेनदेनको कागज चाहिँ दर्ता गराउनु पर्ने, स्थानीय निकायमा दर्ता गराउनु पर्ने व्यवस्था भयो। अब ती दर्ता गरेको कागजलाई चाहिँ स्वतै अवैध घोषित गर्न चाहिँ कानुनले मिल्दैन। अब त्यो के भने जति लेनदेन भयो सबै नै अवैध हो त्यो भनेर चाहिँ पीडित पक्षको अहिले आन्दोलनकारीहरूको माग चाहिँ त्यो हो, र त्यसरी चाहिँ स्वतः त्यो अवैध घोषित गर्न चाहिँ कानुनले मिल्दैन। त्यसलाई चाहिँ अनुसन्धान तहकीकात गरेर अब त्यो भनौँ न 1 लाख लिएर चाहिँ 3 लाखको 5 लाखको कागज गराएको छ भने अब त्यहाँ पैसा पनि ऋण दिने, त्यसपछि चाहिँ जग्गा पनि पारित गरेर लिने, अनि चाहिँ अब ऋणीबाट चाहिँ चेक लिएर चाहिँ चेकमा खाली चेक लिएर चेकमा सही गराएर चाहिँ चेक बाउन्स मुद्दा पनि दिने, त्यस्ता कामहरू गरेको छ, र अनि ब्याज लिएको छ, ब्याज असुल गरिरहेको छ, ब्याज असुल गरेर चाहिँ भरपाई दिएको छैन, र कतिपयको त सामुभन्दा ब्याज बढी असुल गरिसकेका छ। यस्ता यस्ता कुराहरूको छानबिन गरेर प्रमाणले देखिएको अवस्थामा चाहिँ नि अवैध घोषित गर्न सकिन्छ, अपराध ठहरिन सक्छ। तर अब किन स्वतः त्यो संशोधन चाहिँ नि अवैध र कृत्य घोषणा गर्नुपर्छ भन्ने अहिले जुन माग छ र जुन सहमति भइरहेको छ त्यो चाहिँ अनुसन्धान तहकीकात र छानबिन बिना चाहिँ हुन सक्दैन। र पहिले पनि हामीले पनि के भने अनुसन्धान तहकीकात गर्नुपर्छ, दुवै पक्षलाई सँगै राखेर चाहिँ छलफल गराउनुपर्छ भनेर हामी छलफल गराएका हौँ। अहिले पनि दुवै पक्षलाई छलफल राखेर आमने सामने राखेर जिल्ला प्रशासन कार्यालयमा चाहिँ पाएको पिडियो र अनि पीडित पक्षका जुन छन् उनीहरूको पनि 3 प्रतिनिधि राखेर छलफल गराउने आदि भनेको छ। त्यो कुरो त्यति पनि हामीले त्यति बेलै सुझाव दिएको कुरा हो। हामीले त अझै के भने हामीले आफैले पनि छलफल गरायौँ, गराइसकेपछि हामीले के भने त्यति बेला पनि हामीले फौजदारी संहितामै संशोधन गरेर चाहिँ जिल्ला प्रशासन कार्यालयलाई 2 वर्षको लागि चाहिँ मेल मिलाप गर्ने अधिकार दिनुपर्छ, र 2 वर्षमा सकेन भने फेरि म्याद थप्नुपर्छ भनेर सुझाव दिएको हो। तर त्यो सुझावकै फेरि फेरिमा अहिले पनि यो सेरोफेरोमै अहिले पनि सम्झौता भएको छ, र सम्झौता भएर अब सम्झौतालाई चाहिँ कार्यान्वयनमा जाँदाखेरि चाहिँ केही समस्याहरू आउँछन्, र कार्यान्वयनमा गयो र के भने सरकारी निकायहरूले चाहिँ निष्पक्ष रूपमा बोलाइजा बिना कार्यान्वयन गरे भनेदेखि धेरै राम्रो हुन्छ। अब के छ भने एउटा कुरो चाहिँ मधेसका 8 जिल्ला र पश्चिम नवलप्रासी त्यहाँ पनि मधेस समुदाय नै बसेको ठाउँमा चाहिँ ती 9 जिल्लामै अधिकांश मित्र ब्याजीको निवेदन परेको छ, अहिले पनि त्यहाँ देखिन्छ। र अब हामीले पनि मिलापत्र गराउँदाखेरि के देखिन्छ भने प्रदेशतिर चाहिँ नि घुस नखाइकन, घुस नलिइकन केही कामै गरिँदैन, होइन? र त्यहाँको स्थानीय जनतामा पनि के भने घुस दिएपछि मात्रै मेरो काम हुन्छ भन्ने भावना छ। हामीले मिलापत्र गराउँदाखेरि त्यति बेला जुन पीडितका प्रतिनिधिहरू थिए प्रतिनिधिहरूले नै पीडितसँग र साहुसँग चाहिँ दुवैतिरबाट पैसा खाएको पनि हामीले प्रमाण फेला पार्यौँ। त्यो फेला पारेपछि हामीले त्यो प्रतिनिधिलाई चाहिँ त्यो मिलापत्रको जुन कार्यदलमा बस्नु दिएका छ त्यो बस्नु दिएका छ तिनीहरूलाई चाहिँ निकाल्यो पनि हामीले। र यसरी भने नि समस्या चाहिँ नि ठुलो छ, समस्यालाई चाहिँ सरकारले जुन रूपले दिएको छ त्यो रूपमा चाहिँ अब कार्यान्वयन गर्दै गयो भने केही सफल होला, र चाहिँ काम गर्न चाहिँ गाह्रो छ नेपालको हाम्रो परिस्थिति वातावरणले चाहिँ सहज होला जस्तो मलाई लाग्दैन कि।
यहाँले उठाउनु भएको केही सवाल निकै महत्वपूर्ण पनि देखिन्छ, जस्तो अब फर्जी तमसुक, दृष्टिबन्धक, चिनुवा पास, बाध्यकारी चेकहरू, स्वत अवैध र खारेज हुने कुरालाई अहिले अब सम्झौतामा, नौबुद्धि सम्झौताभित्र पारिएका विषयहरू चर्चामा रहेका छन्। तर व्यवहारमा यहाँले भने जस्तै लिखतहरू खारेज गर्न कानूनी जटिलता पनि छन्। अब खास गरी वडामा नै उपस्थित भएर दुवै पक्षले प्रमाणित गराएका त्यस्ता छापहरू लगाइएका कागजातलाई अहिले त अब कानूनको परिधिभित्रै राखेर अदालती सुनवाई र न्यायिक निरूपण हुने सवालहरू पनि रहेका छन्। अब घरायसी लिखतहरू जो अड्डा अदालतमा पनि पुगेका छैनन् र वडामा पनि दर्ता भएका छैनन्, त्यस्ता लिखतहरूको सवालमा त मिलापत्रदेखि लिएर खारेज गर्ने तहसम्म पनि पुग्न सकिएला। तर जसरी चेकबाट कारोबार भएको छ ग्यारेन्टी राखेर, त्यसै गरी वडामा दर्ता भएका लिखतहरू छन्, को सवालमा त एउटा आयोग नै बनाउनु पर्ने अथवा यहाँले अघि जुन कुरा भन्नुभयो एक किसिमको चाहिँ अध्ययन नै गर्नुपर्ने अवस्था पनि रहेको छ। जसरी अहिले अब सहमति भएको छ यसबाट नै सबै किसिमको समस्या हल हुने अवस्था त यो व्यावहारिक जटिलताका कारणले देखिँदैन नि, के हो यसमा?
होइन, मैले यहाँलाई निवेदन गरेँ नि, जुन तमसुक लिखतहरू छन् स्वत खारेज हुँदैन कि, त्यसलाई अनुसन्धान तर्कात गरेर साहुले चाहिँ नि कानुन विपरीत काम गरेको छ भने त्यो बेलामा चाहिँ नि अनि साहुमाथि मुद्दा लाग्छ। हाम्रै पालामा पनि 25 त्यो मिलापत्र गर्दाखेरि चाहिँ नि अनुचित लेनदेन भएको देखेका चाहिँ साहु 25 मुद्दा पनि दर्ता भएर मुद्दा कार्यवाही पनि भएको थियो कि। र अनि कतिपय जस्तो मैले भने नि पहिले अदालतबाट फैसला भएर अन्तिम भइसकेका पनि छन् लेनदेन कुराहरू, त्यस्तो अन्तिम भइसकेका फैसलाहरूबाट पनि जुन जग्गा पनि लिने, सामभन्दा ब्याज बढी लिने, 1:3 बढी चाहिँ लिखत गराउने आदि आदि कुरामा चाहिँ मिलापत्र गराएर हाम्रो पालामा पनि अदालतबाट फैसला भइसकेका जग्गाहरू पनि 218 फिर्ता भयो नि त। हो, त्यो गर्नलाई एउटा बाटो चाहिँ मिलापत्रको हो, अर्को चाहिँ निष्पक्ष रूपमा चाहिँ अनुसन्धान तहकीकात भएर चाहिँ भयो भनेदेखि चाहिँ साहुले चाहिँ नि कानुन विपरीत चाहिँ नि काम कारवाही गरेको प्रमाणले फेला पर्यो भने साहुमाथि नै मुद्दा लाग्छ। र अनि साहुहरूको चाहिँ सम्पत्ति कुन छानबिन गर्ने भनेको छ, सम्पत्ति छानबिन पनि हुनसक्छ, नहुने कुरा छैन। हाम्रै पालाका पनि हामीले पनि सम्पत्ति छानबिन गर्न लगाएका थियौँ, तर यो गर्नको लागि नि निष्पक्ष रूपमा गर्न सक्ने एउटा वातावरण एउटा हुनुपर्छ र कसैको दबाव प्रलोभन मलाई जमन नलाग्ने चाहिँ प्रशासन हुनुपर्छ। नत्र त के भने, खास गरेर यो समस्या भनेकै तराईको जिल्लाहरूमा हो, 9 हो, र अनि जहाँ तराईको चाहिँ स्थानीय निकायहरूले के पनि हेरेको छैन। यो हेर्नुपर्ने कुरो त के भने, स्थानीय गाउँपालिका नगरपालिकाले र प्रदेशले हेर्नुपर्ने हो नि त, किनभने प्रदेशले स्थानीय नगरपालिकाहरूलाई यो विषयमा वास्तै छैन, किनभनेदेखि जो साहु महाजन छन् तिनीहरू नै त्यो राजनीतिक पार्टीका चाहिँ उनीहरूको चाहिँ चन्दादाता उनीहरू नै हुन्, उनीहरूलाई भरण पोषण गर्ने उनीहरू नै हुन्। चुनाव आयो कि साहु महाजनले चाहिन्छ, चुनावमा त के पनि गरिब चाहिँदैन, गरिबको भोट त के पनि जसरी दिन सकिन्छ भन्ने छ। त्यसो कारणले गर्दाखेरि नि त्यो प्रलोभन दबावबाट चाहिँ मुक्त भएर काम गर्न सक्ने वातावरण र भयो सरकारले त्यो गर्न सक्यो भनेदेखि हुनसक्छ। र मुख्य पनि एउटा कुरो मिलापत्र, अर्को कुरो चाहिँ अपराधको अनुसन्धान, त्यो दुइटै भयो भनेदेखि हुन्छ। सो त त्यो कमसो खारेज भन्ने कुरो चाहिँ कानुनले दिँदैन, संविधानले दिँदैन, त्यो कुरो दिन नसक्ने कुरालाई चाहिँ सरकारले चाहिँ स्वतः खारेज गरेर कुनै आयोग गठन गरेर कानुनले घोषणा गर्नलाई त के भने घोषणा गर्ने कसरी, कानुनले घोषणा गर्ने भनेर के भने त्यो साहुले अपराध गरेर विभिन्न यो कारणले अपराध गरेर चौसु सृजना गरेर चौसु खडा गर्यो भन्ने हो भने मात्रै त्यो अपराध घोषित गर्न सकिन्छ नि त, त्यो चौसु फर्जी भन्न सकिन्छ नि त, होइन भनेदेखि सकिन्न। त कानुनभन्दा बाहिर गएर चाहिँ नि एउटा ऐन बनाएर त्यो घोषणा हुन सक्दैन। त्यस कारणले यही कुराहरूमा चाहिँ नि अलिकति सिरियसली हेर्नुपर्छ, सरकारले सिरियस लाग्नुपर्छ र सरकारी अनुसन्धान गर्ने निकायहरूलाई चाहिँ नि तुस्त पार्न सक्यो भनेदेखि हुनसक्छ, नत्र चाहिँ हुन सक्दैन भन्ने मलाई लाग्छ कि।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर सम्वादमा हामीले मिटर ब्याज सम्बन्धी समस्या र समाधान बारे केन्द्रित भएर पूर्व न्यायाधीश गौरी बहादुर कार्कीसँग कुराकानी गरिरहेका छौं। गौरी बहादुर कार्कीले यसअघि मिटर ब्याज अनुचित लेनदेन सम्बन्धी आयोगको नेतृत्व गर्दै सुझावहरू समेत दिनुभएको थियो। हामीले सोही विषयलाई समेत कुराकानीका क्रममा उठान गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले मुलुकी देवानी संहितामा नै प्रष्ट लेनदेनको व्यवस्था पनि गरिएको छ। अब साथै अब केही ठगी मुद्दाहरूमा पनि मिलापत्र गर्न सकिने व्यवस्था छ। लेनदेनसँग सम्बन्धित बैंकिङ कसुरमा पनि मिलापत्र गर्न सकिने व्यवस्था छ। त्यसै गरी संगठित ठगी बाहेकका अरू ठगी संगठित अपराध नभएका र ठगी भएका मुद्दामा पनि मिलापत्र गर्न सकिने हाम्रो फौजदारी कानूनमा पनि त्यस किसिमको व्यवस्था गरिएको छ। अब सरकारले अहिले अब साधारण ऐन हुँदा हुँदै अब विशेष ऐन बनाएर ऐनको मस्यौदा बनाएर आर्थिक अपराधको घोषणा गर्ने कुरा गरिरहँदाखेरि यो कतिको व्यावहारिक देखिन्छ? यहाँले भने जस्तै हाम्रो कानूनमा सामान्य संशोधन गरेर केही वाक्यांश थप्यो भने मिलापत्र सहित अथवा त्यसलाई अपराधीकरण गर्ने हो अथवा मिलापत्रमा जाने अवसर पनि दिने हो भने पनि त्यहीबाट पनि सहज बाटो जस्तो त देखिन्छ। तर कसरी अगाडि बढ्दा उचित हुने भन्ने एउटा यकिन अथवा एउटा प्रभावकारी र प्रष्ट अवधारणा यो सवालमा विकास नभइसकेको सवालमा यहाँ त न्यायिक क्षेत्रमा लामो समय र यो अनुचित लेनदेनको विषयमा पनि पटक पटक अध्ययन गरेको एउटा व्यक्ति भएका हिसाबले के गर्दा उपयुक्त हुन्छ? सरकारलाई समेत सुझाव हुने गरी
त्यसो हो। अहिले सरकारले चाहिँ के भने अब यो स्रोत चाहिँ के अरे पौसुलाई चाहिँ अवैध घोषणा गर्ने भन्ने कुरा जुन गरिरहेको छ त्यो कुरा होइन कि सरकारले चाहिँ जुन आयोग गठन गर्ने नयाँ ऐन बनाउने कानुन बनाउने भनेको छ। कानुन बनाएर त मृत्यु ब्याज सम्बन्धी जुन कारोबारलाई चाहिँ कानुन बनाएर अनि अर्को न्यायाधिकरण गठन गरेर त्यो मुद्दा हेर्ने भन्ने भनेको छ त्यो त ठिक छ। तर के भने न्यायाधिकरण गठन गरे पनि त्यो न्यायाधिकरणले पनि कानुनी प्रक्रिया पूरा गराएर छानबिन गर्नुपर्ने हुन्छ कि छानबिन त्यो ठिक छ। त्यो न्यायाधिकरण गर्यो भने के हुन्छ भनेदेखि त्यो काम त्यो मुद्दा मुद्दा मामिला चाहिँ छिटो फर्चर हुन्छ। सामान्य अदालतमा जाँदाखेरि चाहिँ धेरै समय लाग्छ। अब अहिले त देखिरहेका छ कतिपय अदालतमा चाहिँ 5 वर्ष 10 वर्षदेखिको मुद्दा थन्किरहेका छन् भनिन्छ। न्यायाधिकरण भयो भने छिटो हुन्छ, त्यो राम्रो कुरा हो। तर त्यो गर्दाखेरि पनि मुख्य कुरो के भने प्रमाणको मूल्याङ्कन गर्नुपर्ने हुन्छ, प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ र प्रहरीले चाहिँ नि एकदम स्वतः स्फूर्त रूपमा चाहिँ नि अनुसन्धान तरिका गर्न सक्ने कसैको दबाबमा नलाग्ने गरेर चाहिँ गर्यो भने छिटो हुन्छ, छिटो काम सम्पन्न हुन सक्छ, मुद्दा मामिला छिटो मिल्छ, त्यो गर्न सकिन्छ। र मुख्य कुरो के भने स्वतः त्यो अवैध समस्याको अवैध घोषणा गर्ने भन्ने जुन कुराहरू छ यो आन्दोलनकारीहरूको पनि मुख्य माग थियो। हाम्रो पालामा पनि अहिलेका आन्दोलनकारीहरू चाहिँ हामीले मिलापत्र गर्दाखेरि पनि नआएर चाहिँ उनी रत्न पार्कमा बसेर चाहिँ आन्दोलनमै लागिरहेका थिए केही व्यक्तिहरू। अब केही व्यक्तिहरूको चाहिँ राजनीतिक हिसाबमा पनि एउटा गलत रूपमा चाहिँ नेतृत्व गरेर यो मृत्यु ब्याजीको नाममा चाहिँ खेलखाल पनि गरे हुन् त्यो नगरे होइन। र अहिले सरकारले गरेको काममा चाहिँ नि नयाँ चाहिँ न्यायाधिकरण गठन गर्ने नयाँ ऐन आउने भन्ने कुरामा चाहिँ नि सरकारले चाहिँ नि मुख्य कुरो के भने मैले अघि यहाँलाई निवेदन गरेँ अनुसन्धान तगिका गर्नुपर्छ अपराधमा र दुई पक्ष राखेर चाहिँ नि मिलापत्र गर्ने। मिलापत्र गर्दाखेरि चाहिँ स्थानीय निकायलाई चाहिँ सक्रिय बनाउने र प्रदेशलाई सक्रिय बनाउने त्यो भयो भने के हुन्छ भनेदेखि लेनदेनको काम चाहिँ नि स्थानीय रूपमा चाहिँ नि त्यहाँ स्थानीय व्यक्तिहरूले चाहिँ नि लेनदेन गर्दाखेरिको कुरा जग्गा पास गरेको कुरा सब थाहा हुन्छ, साथीहरू पनि त्यहाँ हुन्छन्, उनीहरूले आएर सही कुरा भनिदियो भनेदेखि सही कुरा देखिन्छ। र जसरी हामीले मिलापत्र गराएका थियौँ त्यही रूपमा मिलापत्र रूपमा गर्दै जाने र मिलापत्र गर्न नमानेको र कानुनले प्रमाणले चाहिँ अपराध गरेर देखिन्छ भने मुद्दा लगाउने त्यो गर्नु त्यो गर्यो भने छिटो हुन्छ। र अब जुन अब कानुन बनाउने भनेको कुरा छ, न्यायाधिकरण बनाउने भनेको कुरा छ, त्यो कुरो चाहिँ नि सरकारले चाहिँ नि सिरियसली चाहिँ नि लिएर चाहिँ निष्पक्ष रूपमा चाहिँ गर्ने र त्यहाँ चाहिँ सक्षम र योग्य क्षमतावान व्यक्तिहरूलाई राख्ने, निष्पक्ष व्यक्तिहरूलाई राख्ने र उनीहरूलाई चाहिँ निर्भीक व्यक्तिहरूलाई राखेर काम गरायो भनेदेखि चाहिँ नि अगाडि बढ्न सकिन्छ। र अहिले सरकारले जुन एउटा कदम चालेको छ त्यो कदमलाई चाहिँ सफल होला भन्ने मलाई लाग्छ कि।
खास गरी तराईका जिल्लाहरूमा अनुचित लेनदेनका घटना बढ़ी घटेको देखिन्छ। वित्तीय पहुँचको अवस्थाले गर्दाखेरि पनि यस किसिमका घटना घटेका कुराहरू बेला बखत बाहिर आउने गरेका छन्। अब समाधानतर्फ केन्द्रित भएर कुरा गर्नु पर्दाखेरि जसरी 2075 साल यता कुनै पनि घरयासी लेनदेनका कागजपत्रलाई अनिवार्य ओडामा दर्ता गर्नुपर्ने प्रबन्ध गरियो, अब यसका साथै यस किसिमका कारोबार बैंक तथा वित्तीय प्रणालीबाट मात्र भुक्तानी हुनुपर्ने अथवा अन्यथा त्यसको चाहिँ कानूनी ग्राह्यता नहुने भन्नेसम्मको कानूनलाई अगाडि बढ़ाउन सकियो भने अनुचित लेनदेनसँग सम्बन्धित घटनाहरूमा कमी आउन सक्छ कि अरू कुनै उपाय छ कि कसरी समाधान
भविष्यमा ऋण लिँदाखेरि चाहिँ नि त्यो हामीले के भने मुख्य कुरो के छ भनेदेखि मधेस तराईका जिल्लाहरूमा चाहिँ किसानहरू चाहिँ गरिब छन्। ती गरिब किसानको लागि चाहिँ विभिन्न कामको लागि चाहिँ ऋण आवश्यक पर्छ। ऋण के भनेदेखि खेतीपाती गर्नेदेखि लिएर घर व्यवहार गर्ने, छोरछोरी पढाउने, वैदेशिक रोजगारमा जाने र अनि व्यापारी गर्ने, मधेसमा तिलकको प्रथा छ, तिलक दिनलाई पनि पैसा चाहिन्छ, विभिन्न काममा ऋण चाहिन्छ। त्यो ऋण लिनको लागि चाहिँ सरकारी निकायहरू र वित्तीय संस्थाहरू चाहिँ नि गरिब प्रति चाहिँ नि मैत्री छैनन्, गरिबलाई चाहिँ ऋण दिन कोही चाहँदैनन् र ऋण लिने प्रक्रिया धेरै झन्झट छ। त्यो भएर हामीले त्यो ऋण दिने प्रक्रिया चाहिँ नि सजिलो पार्नु पर्यो र गरिबले स्वतः ऋण पाउने व्यवस्था गर्नु पर्यो भनेर सुझाव दिएको हौ। त्यो सुझावलाई हेरिएन र वैदेशिक रोजगारमा जानेहरूको लागि पनि पासपोर्ट लिइसकेपछि चाहिँ नि अब फ्री भिसा फ्री टिकट भनेर छ, त्यो नाम मात्रको छ र अनि म्यान पावर कम्पनीले भिसा आइसके चाहिँ ठुलो रकम लिन्छ। त्यो रकम लिँदाखेरि चाहिँ कति उसले तिर्नुपर्ने हो सरकारले तोकिदिनु पर्यो, तोकिदिएको रकम चाहिँ स्थानीय रूपबाटै स्थानीय बैङ्कबाटै स्वतः भिसा आइसकेपछि पासपोर्टको आधारमा ऋण दिने भुक्तानी दिने, त्यो दिइसकेपछि उसले विदेशमा काम गरिसकेपछि विदेशबाटै चाहिँ महिना महिना फिर्ता गर्ने व्यवस्था गर्नुपर्छ भनेर धेरै हामी सुझाव दिएका थियौँ। त्यो सुझाव कार्यान्वयन भएन, त्यस कारणले ऋण दिने प्रक्रियामा चाहिँ सुझाव हुनु पर्यो। गरिबले चाहिने अस्तो उपचार गर्दाखेरि पनि स्वास्थ्य बिमा प्रभावकारी छैन, स्वास्थ्य बिमा प्रभावकारी पार्नु पर्यो र ऋण दिने प्रक्रियाहरूमा सुधार गरेर गरिबलाई चाहिने त्यो खेत किसान गर्नेदेखि लिएर घर व्यवहार चलाउनलाई पनि सामान्य ऋण चाहिने सजिलो प्राप्त हुने व्यवस्था गर्नु पर्यो र उनीहरूलाई सुविधा दिनेतिर चाहिँ नि सरकारले हेर्नु पर्यो। यो खालि अब कानुनी कारवाही अदालती कारवाहीमा मात्रै गएर त समस्या समाधान हुँदैन। ऋण त अहिले पनि ऋण लिन गइरहेका छन् सामान्यका, त अहिले पनि त दर्ता भइरहेका छन् त हो। त्यो यो चाहिँ स्वतः खेती किसानीको लागि ऋण लिने र अरू मैले जुन कुरा भने ती ऋण लिनको लागि चाहिँ वित्तीय संस्थाहरूबाट स्वतः पाउने व्यवस्था गर्यो भनेदेखि अलिक केही सुधार हुन जान्छ होइन भनेदेखि त कानुनी कारवाही एकतिर छ र यो समस्याको समाधान के भन्ने कुरा हो र सरकारले चाहिँ नि स्वतः तमसुकको गैर कानुनी घोषणा गर्ने हो भने त त्यो सबै तमसुकको दायित्व सरकारले लिनु पर्यो। सरकारले लिएर त्यो खरबौँ रुपियाँ अर्बौँ खरबौँ रुपियाँ त सरकार तिर्न सक्दैन, त्यस कारणले चाहिँ नि कानुनी व्यवस्था गरेर ऋण दिने सुविधा र गरिबलाई चाहिँ उद्धार गर्ने उपायहरू एकातिर छ, अर्कोतिर चाहिँ कानुनी कारवाही छ। त्यो दुवैतिर चाहिँ सरकारले चाहिँ सँगसँगै अगाडि बढ्यो भनेदेखि चाहिँ केही सुधार होला भन्ने लाग्छ कि।
खास गरी अब साउ महाजनहरूले सोझा साझा ग्रामीण जनतालाई झुक्क्याएर कपाली तमसुकमा वास्तविक लेनदेन भन्दा कैयौं गुणा बढ़ी रकम लेख्ने प्रवृत्ति पनि देखिएको छ। अब कतिपय अब ग्रामीण क्षेत्रमा साक्षरताको कमी पनि देखिन्छ, यसले पनि साउ महाजनहरू जसले ऋण दिँदै आएका छन् उनीहरूले गरीब जनतालाई पीड़ित बनाउने गरेको तिथो यथार्थ हामी सामु रहेको छ। यस किसिमको लेनदेनलाई स्थानीय तहमा रहेका न्यायिक समिति वा वडा कार्यालयमा सीमित गर्दाखेरि कसरी वैज्ञानिक बनाएर अगाडि बढाउन सकिएला, त्यो उपयुक्त होला कि नहोला, ताकि यहाँले भने जस्तै वित्तीय पहुँचको हिसाबले कुरा गर्दाखेरि पनि अब किसानलाई रकमको आवश्यकता परेको हुन्छ, विभिन्न परियोजनाका लागि जनताहरूलाई त्यो किसिमको चाहिँ आवश्यकता पनि परेको हुन्छ, त्यो हिसाबले अब कारोबार हुने गरेको छ, तर त्यही कारोबारमा झुक्याउने जुन प्रणालीको अन्त्य गर्न एउटा निकायमा गएर लेनदेन गर्ने हो कि भन्नेसम्मको सुझाव यहाँहरूले दिनुभएको छ कि छैन?
होइन त्यो यसो सुन्नुहोस् न, अब झुक्क्याएर लियो भन्दा पनि के भने नि ऋणको आवश्यकता परिसकेपछि अब मधेस तराईमा चाहिँ नि आजभन्दा 15-20 वर्ष 25 वर्ष अगाडि नै एकु तिन भन्थे ऋणलाई, एकु तिन भने के भनेदेखि 10,000 लियो भने 30,000 कागज बनाउने, त्यो पहिलो कुरा हो। अब अहिले त एकको तिन होइन एकको पाँच भन्दा पनि बढी चाहिँ लेख्ने, एक लाख लियो भने पाँच लाखको कागज गराउने, अब ऋणको आवश्यकता परिसकेपछि बाध्य भएर चाहिँ नि ल तपाईँले पाँच लाख कागज गर्नुपर्छ भन्यो भने हुन्छ भनेर कागज गर्छन्, अनि ल मलाई जग्गा पनि पास गरिदियो तिम्रो पैसा फिर्ता दिएपछि म जग्गा फिर्ता दिन्छु भन्छ, त्यो पनि जग्गा पास गरिदिन्छन्, अनि मलाई खाली चेक पनि दिइरह भन्छन्। अब ऋणको आवश्यकता परिसकेपछि बाध्यता बस चाहिँ जानी बुझी नै त्यो ऋणले चाहिँ नि दिया हो, त्यो तपाईँले झुक्याएर ल्याए नि होइन, ऋण आवश्यकता पनि परिसक गरिदिया हो, पछि अनि साउको हातमा परिसकेपछि साउले अनि के भनेदेखि चेक बाउन्स पनि मुद्दा दिने अनि ब्याज पनि लिने, ब्याज दिएपछि ब्याजको भरपाई पनि नदिने आदि आदि गरिरहेको छ। र जुन स्थानीय निकायले गर्ने कुरा भनिएको छ, स्थानीय निकायमा त स्थानीय व्यक्तिहरू सबैलाई थाहा हुन्छ नि त, कसले कति पैसा लिएको, कति फिर्ता बुझायो, जग्गा पास गरेको के जग्गा कहिले दिएको, सबै कुरो स्थानीय निकायले थाहा हुने भएको हुनाले स्थानीय निकायमै आपसमा दुवै तल राखेर सफल गराउँदै गयो भने समस्या समाधान गर्नलाई सजिलो हुन्छ भन्ने हामीले सुझाव दिएका हौँ। र हामीले त अब त्यो सुझाव र अनि यो जुन मिलापत्र गराउने कार्यदल छ, कार्यदल चाहिँ जिल्ला प्रशासन कार्यालयमा त्यो कार्यदल चाहिँ स्थायी रूपमै, स्थायी रूपमा भने मतलब दुई वर्षको लागि हाल गर्नुपर्छ र त्यसको लागि चाहिँ ऐनै संशोधन गर्नुपर्छ भन्ने सुझाव दिएको हो। त्यो सुझावहरूलाई कहिले पनि हेरिएन, त्यो सुझावहरूलाई हेरेर कार्यालयमा जाने र अनि ऋण दिने प्रक्रियाहरूमा पनि सजिलो पार्ने, औषध उपचारको पनि प्रक्रियामा जुन स्वास्थ्य बिमा छ त्यसलाई पनि सजिलो पारिदिने, स्वास्थ्य बिमा सीमा पनि बढाइदिने, आज जुन हामी सुझाव दिएका थियौँ नि वैदेशिक रोजगारमा जानेहरूको लागि जुन सजिलो पार्थ्यो भनेको थियो त्यो कुनै पनि हेरिएन कि। त्यस कारण अहिले चाहिँ नि एकातिर चाहिँ नि ऋणीलाई चाहिँ सुविधा दिने र तिर त्यो सुझावहरू दिनेतिर सरकार जानु पर्यो, अर्कोतिर उनीहरूको वृद्धहरूलाई चाहिँ आपसमा सँगै राखेर अहिले सरकारले चाहिँ भनेको छ नि त सिडिओ कार्यालयमा सहायक सिडिओलाई राखेर चाहिँ सफल गराउने भनेको छ, त्यसलाई चाहिँ प्रभावकारी रूपमा गरायो भनेदेखि त हुन्छ र त्यो गराउनेपछि पनि स्थानीय निकायका लाई पनि संलग्न गराउने, स्थानीय निकायको वडा अध्यक्षहरूलाई पनि संलग्न गराउने कि। त्यसो भयो भने के भने वडा अध्यक्षले त त्यहाँ स्थानीय रूपमा बुझेर खास के हो कसो भनेर बुझ्छ नि त, बुझे थाहा हुन्छ। र मैले अघि नै भने राजनीतिक व्यक्तिहरू चाहिँ नि साउ पक्षका भएको हुनाले उनीहरू ऋणतिर चाहिँ झर्किँदैनन्, ऋणतिर सपोर्ट पनि गर्दैनन्, तथापि चाहिँ नि उनीहरूबाटलाई अगाडि राखेर चाहिँ सफल गरायो भने समस्या समाधान हुनसक्छ। यसको लागि चाहिँ स्थानीय निकायलाई नै सक्रिय पार्नुपर्छ र प्रदेशलाई पनि सक्रिय पार्नुपर्छ भन्ने मलाई लाग्छ कि।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्वपूर्ण विचार र समयका लागि धेरै धेरै धन्यवाद।
हुन्छ बाबुजी, यहाँलाई धेरै धन्यवाद है।
आजको अन्तर सम्वादमा हामीले मिटर ब्याज सम्बन्धी समस्या र समाधानका बारेमा केन्द्रित भएर पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था नमस्कार।